यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। उपभोग्य वस्तु आयात गर्नुभन्दा लगानी तथा प्रविधि आयात गरी नेपालमै उत्पादन बढ़ाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। दल त्याग गर्नुभएका 4 जना सांसदलाई पदमुक्त गरिएको सभामुख अग्निप्रसाद सापकोटाद्वारा जानकारी। नेपालमा आज थप 332 जनामा कोरोना संक्रमण पुष्टि। अर्थ मन्त्रालयद्वारा विकास सहायता प्रतिवेदन सार्वजनिक। अघिल्लो वर्षको तुलनामा विकास सहायतामा 26.9% वृद्धि। र म्यानमारमा जारी प्रदर्शनका क्रममा आज थप 11 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेर राष्ट्र निर्माणमा जुटिरहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सको 70औं वार्षिक साधारण सभालाई आज काठमाण्डुमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणलाई सरकारले एक नयाँ अभियानकै रूपमा अगाडि बढ़ाइरहेको बताउनुभयो।
70 वर्ष अघि नेपालको अवस्था के थियो, आज के छ? अवश्य ठूलो परिवर्तन आएको छ देशमा, र आज हामी एउटा नयाँ उद्देश्य, नयाँ संकल्प, नयाँ अठोटका साथ सम्पूर्ण क्षेत्रहरूबाट राष्ट्र निर्माणको एउटा अभियानमा जुटेका छौं। सरकारको उद्देश्य राष्ट्र निर्माण हो, देशलाई समृद्धिको बाटोमा लाने हो, समृद्ध नेपाल बनाउने हो र नेपाली जनतालाई सुखी बनाउने हो। विकास भयो भने नै भोकमरी हुँदैन। जहाँ भोकमरी छैन, जहाँ दुःख छैन, जहाँ अभाव छैन, हामीले त्यही बनाउन खोजे होइन, त्यस हिसाबले जानु पर्दछ भनेर हामी राष्ट्र निर्माणको सन्दर्भमा हामी एउटा नयाँ अभियानमा जुटेका छौं।
प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्र निर्माणको अभियानलाई अगाडि बढ़ाउँदा तगारो हालिएको र दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि कामै गर्न नदिने जस्ता कार्यहरू थुप्रै भइरहेको उल्लेख गर्नुहुँदै तर आफू त्यस अभियानबाट कहिल्यै पछाडि नहटेको र नहट्ने पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नुभन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढ़ाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरूलाई आग्रह गर्दै त्यसका लागि सरकारको साथ रहेको बताउनुभयो।
हाम्रो जनजीवनका लागि अत्यावश्यक वस्तु मात्रै आयात गर्ने, अरू कुरा हामी आफैले उत्पादन गर्ने, उत्पादन बढी गरेर निर्यात गर्ने वा निर्यातमूलक वस्तुहरूको उत्पादन गरेर निर्यात गर्ने। अहिले पनि यदि हामीले अनावश्यक वस्तुहरू आयात गर्न छोड्यौं भने, अनावश्यक उपभोग गर्न छोड्यौं भने हाम्रो व्यापार असन्तुलनमा सकारात्मक प्रभाव आइहाल्छ। त्यसो भएर हामीमा आत्मविश्वास चाहियो, हामी हाम्रो देश बनाउन सक्छौं। त्यसकारण म सबै महानुभावहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू अगाडि बढ्नुहोस्, सरकार तपाईँहरूको साथमा छ, सरकार सँगसँगै, तपाईँहरू र सरकार सँगसँगै हामी अगाडि बढ्छौं, जसबाट यस क्षेत्रबाट उद्योग र व्यवसाय व्यापारको क्षेत्रबाट हामी देशलाई अगाडि बढ्न मदत पुर्याउन सक्छौं।
प्रधानमन्त्री ओलीले उत्पादन बढ़ाई निर्यात बढ़ाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागू गरिएको र कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलीकृत बनाउँदै लगिने बताउनुभयो। प्रधानमन्त्री ओलीले COVID-19 को सन्दर्भमा जनजीवनलाई ठप्प पनि नगरौं तर सावधान नभए बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्ने भएकाले सजग र सचेत हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणमा राख्न हदैसम्मको प्रयास गरे पनि आलोचना हुने गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकार लागिरहेको उल्लेख गर्नुहुँदै पछिल्लो समय भारतमा कोविड संक्रमण दर बढ़दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढ़ेकाले सचेत हुन आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घखाँची 1 का टोपबहादुर रायमाझी, कैलाली 4 का लेखराज भट्ट, रौतहट 3 का प्रभु शाह र कैलाली 3 का गौरीशंकर चौधरी पदमुक्त भएको जानकारी गराउनु भएको छ। माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दल त्याग गरी एमाले प्रवेश गरेका 4 जना सांसदलाई पदमुक्त गर्न सोमबार संसद सचिवालयलाई पत्र पठाउनु भएको थियो। राजनैतिक दल सम्बन्धी ऐन अनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था रहेको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले मधेसी आयोगको दोस्रो वार्षिक प्रतिवेदन र थारू आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसै गरी बैठकमा 2048 सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्य एवं राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष ऐश्वर्यलाल प्रधानाङ्गको 96 वर्षको उमेरमा यही चैत 20 गते निधन भएकोमा उहाँको निधनप्रति संसदले शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसदहरूले संसदलाई सक्रिय र प्रभावकारी बनाउन तथा सदनलाई संसदीय मूल्य मान्यता अनुरूप अघि बढ़ाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो। बैठकमा नेकपा एमालेका सांसद लालबाबु पण्डितले महत्वपूर्ण विधेयक सहित संसदमा पेश भएका 65 विधेयक र सन्धि सम्झौताको काम कार्यवाही अघि बढ़न नसकेको प्रति सदनको ध्यानाकर्षण गराउनुभयो। उहाँले संसदमा पेश भएका विधेयक नै अघि नबढ़ाइएको र सरकारको विरोध मात्र गर्ने काम भइरहेको बताउनुभयो। नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले आयोजनाहरू समयमा सम्पन्न नभएको प्रति सरकारको ध्यान जान नसकेको बताउनुभयो। माओवादी केन्द्रका सांसद देवेन्द्र राज पौडेले संसदलाई सक्रिय र प्रभावकारी बनाउँदै संसद र संविधानको मूल्य मान्यता अनुरूप अघि बढ़नुपर्ने बताउनुभयो। जनता समाजवादी पार्टीका सांसद लीलादेवी सिटौलाले रेशम चौधरीको मुद्दालाई सत्ता लेनदेनको विषय बनाइएको र त्यसैलाई उठाएर जनता समाजवादी पार्टी फुटाउने खेल भइरहेको पनि बताउनुभयो। सांसद प्रेम सुवालले म्यानमारको पछिल्लो राजनीतिक अवस्था र मानव अधिकारका विषयमा ध्यानाकर्षण गराउनु भएको थियो। यसअघि शून्य समयमा सांसदहरूले दण्ड पीड़ित र बेपत्ता पारिएका व्यक्तिले न्याय पाउनुपर्ने, दलित परिवारमा भइरहेको विभेद अन्त्य, बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुबाट भएको आक्रमण र क्षति लगायतका विषय उठाउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक चैत 30 गते सोमबार दिनको 1 बजे बस्नेछ। प्रतिनिधि सभाको अर्को बैठक चैत्र 30 गते सोमबार दिनको 1 बजे बस्नेछ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही चैत 30 गते बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी भोलि बस्ने भनिएको बैठक चैत 30 गते बस्ने गरी सारिएको जानकारी दिनुभयो। बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसामयिक राजनीतिक लगायतका विषयमा छलफल हुने मुख्य सचिव पौडेलले बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हा र स्पेनका प्रथम उप प्रधानमन्त्री कर्मेन काल्वो बीच स्पेनको एक्सट्रेमादुरामा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र स्पेन बीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो। अध्यक्ष तिमिल सिन्हा सहितको नेपाली टोलीसँग एक्सट्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुइलेरेमो फर्नाण्डेज भारासँग समेत भेट भएको छ। भेटमा स्पेनका लागि नेपाली राजदूत दावा फुटे शेर्पा सहित विभिन्न नगरपालिकाका प्रमुख तथा लुम्बिनी गार्डन फाउण्डेशनका प्रतिनिधिको सहभागिता रहेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
विश्रामपछि अब बाँकी समाचार। नेपाल पत्रकार महासंघको हिजो सम्पन्न मतदानको मतगणना कार्य जारी छ। शाखा, प्रदेश समिति र केन्द्रीय समितिको हिजो भएको निर्वाचनको केही जिल्लाहरूमा मतगणना सम्पन्न भए पनि अझै केही जिल्लाहरूमा गणना बाँकी नै रहेको महासंघ निर्वाचन समितिले जनाएको छ। पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि पहिलो पटक भएको निर्वाचनमा 13,122 मत खसेको महासंघको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्ले जानकारी दिनुभयो। निर्वाचनका लागि 77 जिल्लाको सम्बन्धित जिल्ला शाखामा 42 प्रतिष्ठानको विभिन्न 19 स्थानमा र एक एसोसिएटको दशरथ रंगशालामा गरी कुल 97 बुथमा निर्वाचन तोकिएको थियो। केन्द्रीय समितिको 49 पदका लागि 152 जनाको उम्मेद्वारी परेको छ। नेपाललाई गत आर्थिक वर्षमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट करिब 2,30,00,000 अमेरिकी डलर बराबरको विकास सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाले आज सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन 2020 गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा विकास सहायता 21.2% बढ़ेको उल्लेख छ। गत आर्थिक वर्षमा नेपाललाई प्राप्त विकास सहायताका बारेमा थप जानकारी दिनुहुँदै अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन दाहाल,
गत वर्ष प्राप्त भइरहेको विकास सहायतामा झण्डै 26% वृद्धि दर देखिएको छ। गत वर्ष त्यही अवधिमा 1578 मिलियन युएस डलर प्राप्त भएको थियो भने त्यसमा वृद्धि भएर यो वर्ष 2002 मिलियन डलर चाहिँ प्राप्त भएको अवस्था छ।
बजेट प्रणालीबाट आउने सहयोगको अवस्था चाहिँ कस्तो छ?
वास्तवमा सरकारलाई प्राप्त हुने विदेशी सहायता अफ बजेटको जुन परिमाण छ त्यो परिमाण बिस्तारै घट्दै गइरहेको छ। वर्षेनी हामीलाई प्राप्त हुने विदेशी सहायताहरूलाई बजेटमा च्यानलाइज गर्दै अगाडि बढिरहेका छौँ र यो वर्ष करिब 83.5% ओडिए चाहिँ अन बजेटमा च्यानलाइज भएको छ भने करिब अझै पनि हामीले 16.5% चाहिँ बजेट चाहिँ अफ बजेटमै कायम भएको छ। तर यो प्रतिशतलाई हेर्दाखेरि गत वर्षको तुलनामा राम्रो प्रगति भएको छ। गत वर्ष यही अवधिमा ओडिएबाट प्राप्त भएको बजेट 78.4% मात्रै थियो भने यो बढेर 83.5% हुन गएको छ। यसको अर्थ हामीलाई प्राप्त हुने सहायता सबै खालका सहायताहरूमध्ये 83.5% चाहिँ हामीले अन बजेट च्यानलाइज गर्न सकेका छौँ र यो चाहिँ एउटा राम्रो प्रगति हो भन्ने मलाई लाग्छ।
कोरोनाको रोकथाम नियन्त्रण अनि उपचारका साथै अहिले यो कोरोनाको भ्याक्सिन उपलब्ध गराउनका लागि चाहिँ बहुपक्षीय र द्विपक्षीय सहयोगहरू कसरी प्राप्त भएका छन्?
विशेष गरेर यो 2019-20 रिपोर्टमा हामीले 2002 मिलियन युएस डलर प्राप्त गरेका छौँ र त्यसमध्ये 512 मिलियन चाहिँ हामीले कोभिड रेस्पोन्स र रिकभरीको लागि प्राप्त गरेका छौँ। यो चाहिँ टोटल प्राप्तिमध्ये झन्डै 25% हारिमा हुन आउँछ र यसलाई चाहिँ हामीले कोभिडका विभिन्न एक्टिभिटीहरूमा रिकभरी र रेस्पोन्समा चाहिँ खर्च गरिरहेका छौँ।
यसरी प्राप्त हुने बहुपक्षीय र द्विपक्षीय सहयोगहरू गैर सरकारी संस्थाहरू मार्फत पनि खर्च हुने गरेको छ। सन् 2019 र 20 प्रतिवेदनमा चाहिँ यस्तो खर्चको अवस्था चाहिँ कस्तो रहेको पाइएको छ?
हामीलाई प्राप्त भएको जुन प्राप्ति छ वैदेशिक सहायता छ त्यो सहायतालाई कुन प्रतिशतमा कुन हिसाबमा हामीले प्राप्त गरिरहेका छौँ अथवा त्यसको चाहिँ कस्तो छ फर्मेसन भनेर हेर्दाखेरि हामीले मल्टिल्याटरल बहुपक्षीय रूपमा हाम्रा दाताहरूबाट प्राप्त भएको प्रतिशत करिब 71% छ भने द्विपक्षीय दाताहरू विशेष गरेर अमेरिका बेलायत भारत चीन जापानबाट प्राप्त भएका द्विपक्षीय सहायता चाहिँ करिब 29% हिसाबमा छ।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल। गत आर्थिक वर्षमा नेपाललाई प्राप्त विकास सहायताका बारेमा सहकर्मी अच्युत अर्यालसँग कुराकानी गर्नुहुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको साविक सिंग्याही गाउँपालिकाका तत्कालीन सचिव विनोद कुमार सिंह र कार्यालय सहायक नारायण यादव विरूद्ध 12,44,000 रूपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन सचिव सिंह र कार्यालय सहायक यादवले मिलेमतो गरी एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई गराई 12,44,000 रूपियाँ रकम हिनामिना गरेको पुष्टि भएकाले उनीहरू दुवैजना विरूद्ध जनही 12,44,000 रूपियाँ बिगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगंजका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदी समेत गरी 19 विरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। परीक्षा समितिका अध्यक्ष सुवेदीले दुई पाङ्रे सवारी चालक अनुमति पत्र सम्बन्धी लिखित परीक्षाको नतिजामा आफूखुशी मौखिक आदेशमा समेत उत्तर पुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरूको नतिजा फेरबदल कार्य गरेको आयोगले जनाएको छ। लिखित परीक्षा परीक्षण जिम्मा पाएका कार्यालयका तत्कालीन शाखा अधिकृत द्वय सीताराम खनाल र डेकराज पोखरेल लगायतलाई समेत सो भ्रष्टाचारमा सघाएको आरोपमा कार्यवाहीको माग गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान विगत 4 दिनदेखि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। यान्त्रिक पद्धतिबाट रात्रिकालीन उडान योग्य विमानस्थलमा उडान गरिए पनि पोखरा जनकपुर सिमरा लगायत गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका सहित देशभरको आकाशमा बाक्लो धुवा सहितको तुवालो लागेकाले भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित बनेको हो। 3 दिन मौसम खराबी रहे पनि तुलनात्मक रूपमा आज काठमाडौँको आकाश केही मात्रामा खुलेको छ। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा आज थप 332 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 4600 नमूना परीक्षण गरिएकोमा 332 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,79,100 पुगेको छ। आज 70 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 2,73,608 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल मुलुकभर 2,454 जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ। प्रदेशका 11 जिल्ला मध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमाल पारीका मनाङ र मुस्ताङमा पनि कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा हालसम्म 4,75,000 व्यक्तिको स्वास्थ्य बीमा भइसकेको र ती मध्ये 64,000 ज्येष्ठ नागरिक रहेको उहाँले जानकारी दिनुभयो। म्यानमारमा सैनिक कुपछि शुरू भएको प्रदर्शनमा सेनाले प्रदर्शनकारीहरूमाथि गोली चलाएर 600 भन्दा बढ़ीको मृत्यु भएपछि प्रदर्शनकारीहरू पनि हतियारसहित प्रदर्शनमा उत्रिन थालेको त्यहाँका स्थानीय संचार माध्यमहरूले जनाएका छन्। प्रदर्शनलाई दबाउन सेना परिचालन भएपछि प्रदर्शनकारीहरू बन्दुक छुरा र अन्य हात हतियारसहित प्रदर्शनमा उत्रेका र आज पनि सेनाको गोली लागेर कम्तीमा 11 जनाको मृत्यु भएको बताइएको छ। गत फेब्रुअरी 1 तारीकमा सत्ता हातमा लिएर म्यानमारका सेनाले राष्ट्रपति विन विन्ट, प्रजातन्त्रवादी नेत्री आङसाङ सुची लगायत वरिष्ठ नेताहरूलाई नियन्त्रणमा लिएपछि शुरू भएको शान्तिपूर्ण प्रदर्शनलाई सेनाले दबाउन खोजेपछि त्यहाँ दिनहुँ सेना र प्रदर्शनकारी बीच हिंस्रक झडप हुने गरेको छ। विश्वका प्रमुख राष्ट्रहरू र संयुक्त राष्ट्रसंघले समेत म्यानमारको सैनिक सरकारलाई जनताको मनोभावनाको कदर गर्न पटक पटक आग्रह गरे पनि त्यहाँको सेना प्रदर्शन दबाउन लागि परेको विश्लेषकहरूको भनाइ छ। कोरोना भाइरसको दोस्रो लहर शुरू भए यता बेलायत र वेल्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यामा 92% कमी आएको बताइएको छ। बेलायतको स्वास्थ्य मन्त्रीले 30 वर्ष मुनिकाहरूका लागि कोरोना भाइरस विरूद्धको खोप मनग्ञ रहेको जानकारी दिनुहुँदै अब चाँडै नै खोप अभियान शुरू हुने बताउनुभयो। यसैबीच कोरोना विरूद्ध खोप उत्पादन गरी वितरण समेत शुरू गरेको भारतमा दोस्रो लहरको संक्रमण शुरू भएसँगै संक्रमितको संख्या दिनहुँ 1,00,000 नाग्न थालेको छ। कोरोना संक्रमणका कारण 24 घण्टाभित्र भारतमा 685 जनाको ज्यान गएको छ। भारतबाट आएका 23 जना मध्ये 17 जनामा कोरोना संक्रमण फेला परेपछि न्यूजील्याण्डले दक्षिण एसियाली राष्ट्रबाट जाने मानिसहरूलाई केही समयका लागि न्यूजील्याण्ड भ्रमणमा रोक लगाएको छ। विश्वभर तेस्रो लहरको संक्रमण समेत फैलिसकेको कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या 29,00,000 नागेको छ भने 13,38,00,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। अब आर्थिक समाचार।
राजधानीको प्रमुख आकर्षक स्थलका रूपमा रहेको दरबार मार्गमा नयाँ वर्षको अवसरमा गर्ने भनिएको सड़क महोत्सव स्थगित गरिएको छ। COVID-19 को नयाँ लहरका कारण सरकारले पछिल्लो समय जारी गरेको निर्देशन अनुसार महोत्सव तत्कालका लागि स्थगित गरिएको रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेबानका अध्यक्ष अर्निको राज भण्डारीले बताउनुभयो। सरकारले जारी गरेको निर्देशन पुनः खुकुलो भएको खण्डमा 2 सातामा सो महोत्सव पुनः आयोजना गरिने योजना रहेको रेबानका अध्यक्ष राज भण्डारीले जानकारी दिनुभयो। सुनको मूल्य तोलामा 1,000 रूपियाँले बढ़ेको छ। बिहिबार छापावल सुन प्रति तोला 89,000 रूपियाँमा खरिद बिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन बुधबार छापावल सुन प्रति तोला 88,000 रूपियाँमा कारोबार भएको थियो। म्याग्दीको ज्यामरुक कोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन्। बेनी नगरपालिका 2 खबराका किसान चन्द्र बहादुर कार्कीले केरा र तरकारी खेती शुरू गरेपछि वार्षिक 12,00,000 रूपियाँसम्म आमदनी गर्न सफल भएको बताउनुभयो। खबराकै अर्का किसान सुबित शर्मा सापकोटाले 8 रोपनी जग्गामा तरकारी र केरा खेती गरेर वार्षिक 8,00,000 भन्दा बढ़ी कमाई गर्दै आएको बताउनुभयो। केरा बालीभित्र घुसुवा बाली अदुवा बेसार समेत लगाएर त्यहाँका किसानले दोहोरो आमदनी गरिरहेको त्यस क्षेत्रका कृषि प्राविधिकले बताएका छन्।
आर्थिक समाचारमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
विभागीय टीम एपीएफ क्लब अपराजित रहँदै पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी20 क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई 40 रनले पराजित गर्दै एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो। टियु क्रिकेट मैदानमा एपीएफले दिएको 143 रनको लक्ष्य पछ्याएको लुम्बिनीले 20 ओभरमा 2 विकेट गुमाएर 102 रन मात्र बनाउन सक्यो। लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक 35 रन जोड्न सफल भइन् भने कप्तान नेरी थापाले अभिजित 27 रन जोड्दा सरस्वती मगरले अभिजित रहँदै 21 रनको योगदान गरे। नितु भण्डारीले 17 रन बनाए। उता एपीएफकी विनु बुढा र रेखा रावलले एक एक विकेट लिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनाउन सफल रह्यो। एपीएफका लागि ममता चौधरीले सर्वाधिक 47 रनको योगदान गरिन्। कप्तान सीता राणा मगरले 28 रन जोड्दा राजमती एरीले 23 रन बनाइन्। लुम्बिनीका लागि स्वतिका बजगाई र कीर्तिका मरासैनीले 2-2 विकेट लिए। यसअघि जितसँगै एपीएफले 4 खेलमा 100% जित सहित 8 अङ्क जोडे। लुम्बिनीले 4 खेलमा कुनै पनि अङ्क जोड्न नसकेपछि अङ्क विहीन हुनु पर्यो। अब एपीएफले उपाधिका लागि सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ। सुदूरपश्चिम 6 अङ्क जोडेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो। एपीएफ र सुदूरपश्चिम बीचको फाइनल खेल आगामी शनिबार हुनेछ। प्रतियोगिताको विजेताले 3,00,000 नगद पुरस्कार र उपविजेताले 1,50,000 पाउने क्यानले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीले 25,000 प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्स वुमनले 15,000 पाउनेछन्।
खेल समाचारमा हुनुहुन्थ्यो गिरिसा उपाध्याय। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको तथा देशका पहाड़ी तथा तराई भूभागका केही स्थानहरूमा तुवालो समेत लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 34.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 14.5 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। उपभोग्य वस्तु आयात गर्नुभन्दा लगानी तथा प्रविधि आयात गरी नेपालमै उत्पादन बढ़ाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। दल त्याग गर्नुभएका 4 सांसदलाई पदमुक्त गरिएको सभामुख अग्निप्रसाद सापकोटाद्वारा जानकारी। नेपालमा आज थप 332 जनामा कोरोना संक्रमण पुष्टि। अर्थ मन्त्रालयद्वारा विकास सहायता प्रतिवेदन सार्वजनिक। अघिल्लो वर्षको तुलनामा विकास सहायतामा 26.9% वृद्धि। र म्यानमारमा जारी प्रदर्शनका क्रममा आज थप 11 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार पूरा भयो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।